ये भी इबादत है। अगर आपने अगर बातचीत करने में झूठ से, गीबत से, बदगोई और दिल आजारी से परहेज किया और खुदा से डर कर सिर्फ हक बात की, तो जितना वक्त आपने बातचीत में सर्फ किया वो सब इबादत में सर्फ हुआ। बस खुदा की असली इबादत यह है कि होश संभालने के बाद से मरते दम तक आप खुदा के कानून पर चलें और उसके अहकाम के मुताबिक ज़िंदगी बसर करें। इस इबादत के लिए कोई वक्त मुकर्रर नहीं है, ये इबादत हर वक्त होनी चाहिए। इस इबादत की कोई एक शक्ल नहीं है, हर काम और हर शक्ल में इसकी इबादत होनी चाहिए। जब आप ये नहीं कह सकते कि मैं फलां वक्त खुदा का बंदा हूँ और फलां वक्त इसका बंदा नहीं हूँ, तो आप ये भी नहीं कह सकते कि फलां वक्त खुदा की बंदगी और इबादत के लिए है और फलां वक्त इसकी बंदगी और इबादत के लिए नहीं है। भाइयों और बहनों, आपको इबादत का मतलब मालूम हो गया और ये भी मालूम हो गया कि ज़िंदगी में हर वक्त हर हाल में खुदा की बंदगी और इताअत करने का नाम ही इबादत है। अब आप पूछेंगे कि ये नमाज, रोज़ा, हज वगैरह क्या चीज़ें हैं? इसका जवाब ये है कि दरअसल ये इबादतें जो अल्लाह ने आप पर फ़र्ज़ की हैं, इनका मकसद आपको इस बड़ी इबादत के लिए तैयार करना है जो आपको ज़िंदगी में हर वक्त हर हाल में अदा करनी चाहिए। नमाज आपको दिन में 5 वक्त याद दिलाती है कि तुम अल्लाह के बंदे हो, उसी की बंदगी तुम्हें करनी चाहिए। रोज़ा साल में 1 मर्तबा पूरे 1 महीने तक आपको इस बंदगी के लिए तैयार करता है। ज़कात आपको बार बार तवज्जो दिलाती है कि ये माल जो तुमने कमाया है, ये खुदा का अतिया है, इसको सिर्फ अपने नफ्स की ख्वाहिशात पर सर्फ ना कर दो, बल्कि अपने मालिक का हक अदा करो। हज दिल पर खुदा की मोहब्बत और बुजुर्गी का ऐसा नक्श बिठाता है कि एक मर्तबा अगर वो बैठ जाए तो तमाम उम्र इसका असर दिल से दूर नहीं हो सकता। इन सब इबादतों को अदा करने के बाद अगर आप इस काबिल हो गए कि आपकी सारी ज़िंदगी खुदा की इबादत बन जाए, तो बिलाशुबा आपकी नमाज नमाज है और रोज़ा रोज़ा है, ज़कात ज़कात है और हज हज है। लेकिन अगर ये मकसद पूरा ना हुआ तो महज रुकू और सिजदा करने और भूख और प्यास के साथ दिन गुजारने और हज की रस्में अदा कर देने और ज़कात की रकम निकाल देने से कुछ हासिल नहीं। इन जाहिरी तरीकों की मिसाल तो ऐसी है जैसे एक जिस्म के अगर इसमें जान है वो चलता फिरता है और काम करता है तो बिलाशुबा एक जिंदा इंसान है, लेकिन अगर उसमें जान ही नहीं तो वो एक मुर्दा लाश है। मुर्दे के हाथ पांव, आंख, नाक सभी कुछ होते हैं मगर इसमें जान ही नहीं होती, इसलिए तुम उसे मिट्टी में दबा देते हो। इसी तरह अगर नमाज के अरकान पूरे अदा हो या रोजे की शर्तें पूरी अदा कर दी जाएं, मगर खुदा का खौफ और उसकी मोहब्बत और उसकी वफादारी वो इताअत न हो जिसके लिए नमाज और रोजा फर्ज किया गया है, तो वो भी एक बेजान चीज होगी। आइंदा खिताबात में मैं आपको तफसील के साथ बताऊंगा कि जो इबादतें फ़र्ज़ की गई हैं उनमें से हर एक किस तरह उस बड़ी इबादत के लिए इंसान को तैयार करती है, और अगर इन इबादतों को आप समझ कर अदा करें और इसका असल मकसद पूरा करने की कोशिश करें तो इससे आपकी ज़िंदगी पर क्या असर पड़ सकता है। नमाज, मेरे दीनी भाइयों बहनों, पिछले खुतबे में मैंने आपके सामने इबादत का असल मतलब बयान किया था اور یہ وعدہ کیا تھا کہ اسلام میں جو عبادتیں فرض کی گئی ہیں ان کے متعلق آپ کو بتاؤں گا کہ یہ عبادتیں کس طرح آدمی کو اس بڑی اور اصلی عبادت کے لیے تیار کرتی ہیں جس کے لیے اللہ نے جن اور انس کو پیدا کیا ہے۔ اس سلسلے میں سب سے بڑی اور سب سے اہم چیز نماز ہے، اور آج کے خطبے میں صرف اسی کے متعلق میں آپ سے کچھ بیان کروں گا۔ عبادت کا وسیع مفہوم، یہ تو آپ کو معلوم ہو چکا ہے کہ عبادت دراصل بندگی کو کہتے ہیں، اور جب آپ خدا کے بندے ہی پیدا ہوئے ہیں تو آپ کسی وقت کسی حال میں بھی اس کی بندگی سے آزاد نہیں ہو سکتے، جس طرح آپ یہ نہیں کہہ سکتے کہ میں اتنے گھنٹے یا اتنے منٹوں کے لیے خدا کا بندہ ہوں اور باقی وقت میں اس کا بندہ نہیں۔ اسی طرح آپ یہ بھی نہیں کہہ سکتے کہ میں اتنا وقت خدا کی عبادت میں صرف کروں گا اور باقی اوقات میں مجھے آزادی ہے کہ جو چاہے کروں۔ آپ تو خدا کے پیدائشی غلام ہیں، اس نے آپ کو بندگی ہی کے لیے پیدا کیا ہے، لہذا آپ کی ساری زندگی اس کی عبادت میں صرف ہونی چاہیے، اور کبھی ایک لمحے کے لیے بھی آپ کو اس کی عبادت سے غافل نہ ہونا چاہیے۔ یہ بھی میں آپ کو بتا چکا ہوں کہ عبادت کے معنی دنیا کے کام کاج سے الگ ہو کر ایک کونے میں بیٹھ جانے اور اللہ اللہ کرنے کے نہیں ہیں، بلکہ دراصل عبادت کا مطلب یہ ہے کہ اس دنیا میں آپ جو کچھ بھی کریں خدا کے قانون کے مطابق کریں۔ آپ کا سونا اور جاگنا، آپ کا کھانا اور پینا، آپ کا چلنا اور پھرنا، غرض سب کچھ خدا کے قانون کی پابندی میں ہو۔ آپ جب اپنے گھر میں بیوی بچوں بھائی بہنوں اور عزیز اور رشتہ داروں کے پاس ہوں تو ان کے ساتھ اس طرح پیش آئیں جس طرح خدا نے حکم دیا ہے۔ جب اپنے دوستوں میں ہنسیں بولیں اس وقت بھی آپ کو خیال رہے کہ ہم خدا کی بندگی سے آزاد نہیں ہیں۔ جب آپ روزی کمانے کے لیے نکلیں اور لوگوں سے لین دین کریں اس وقت بھی ایک ایک بات اور ایک ایک کام میں خدا کے احکام کا خیال رکھیں، اور کبھی اس حد سے نہ بڑھیں جو خدا نے مقرر کر دی ہے۔ جب آپ رات کے اندھیرے میں ہوں اور کوئی گناہ اس طرح کر سکتے ہو کہ دنیا میں کوئی آپ کو دیکھنے والا نہ ہو، اس وقت بھی آپ کو یاد رہے کہ خدا آپ کو دیکھ رہا ہے، اور ڈرنے کے لائق وہ ہے نہ کہ دنیا کے لوگ۔ جب آپ جنگل میں تنہا جا رہے ہوں اور وہاں کوئی جرم اس طرح کر سکتے ہوں کہ کسی پولیس مین اور کسی گواہ کا کھٹکا نہ ہو، اس وقت بھی آپ خدا کو یاد کر کے ڈر جائیں اور جرم سے باز رہیں۔ جب آپ جھوٹ اور بے ایمانی اور ظلم سے بہت سا فائدہ حاصل کر سکتے ہوں اور کوئی آپ کو روکنے والا نہ ہو، اس وقت بھی آپ خدا سے ڈریں اور اس فائدے کو اس لیے چھوڑ دیں کہ خدا اس سے ناراض ہوگا، اور جب سچائی اور ایمانداری میں سراسر آپ کو نقصان پہنچ رہا ہو اس وقت بھی آپ نقصان اٹھانا قبول کر لیں صرف اس لیے کہ خدا اس سے خوش ہوگا۔ پس دنیا کو چھوڑ کر کونوں اور گوشوں میں جا بیٹھنا اور تسبیح ہلانا عبادت نہیں ہے، بلکہ دنیا کے دھندوں میں پھنس کر خدا کے قانون کی پابندی کرنا عبادت ہے۔ ذکر الہی کا مطلب یہ نہیں ہے کہ زبان پر اللہ اللہ جاری ہو، بلکہ اصل ذکر الہی یہ ہے کہ دنیا کے جھگڑوں اور بکھیڑوں میں پھنس کر بھی تمہیں ہر وقت خدا یاد رہے۔ جو چیزیں خدا سے غافل کرنے والی ہیں ان میں مشغول ہو اور پھر خدا سے غافل نہ ہو۔ دنیا کی زندگی میں جہاں خدائی قانون کو توڑنے کے لیے بے شمار مواقع بڑے بڑے فائدوں کے لالچ اور نقصان کا خوف لیے ہوئے آتے ہیں، وہاں خدا کو یاد کرو۔